أعوذ بالله من الشيطان الرجيم. نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللہ تعالیٰ کی توفیق سے ہم تدبر القرآن کے سلسلے میں آج جس سورت کو دیکھیں گے وہ ہے سورت دوحا. ترتیب کے اعتبار سے دیکھیں تو 93 یعنی 93 نمبر کی سورت ہے، اور حقیقت یہ ہے کہ رلانے والی سورت ہے. اس سورت میں نبی صلی اللہ علیہ وسلم کو اللہ کا دین پہنچانے کے راستے میں جو مشکلات پیش آئیں، آپ جن حالات کی چکی میں پسے، اور ہر قسم کے حالات میں اللہ تعالیٰ نے جس طرح آپ کو تھاما، اس کا تذکرہ سورت دوحا میں. یہاں سے ایک چیز نوٹ کیجئے گا کہ یہاں سے لے کے اب آخر تک سب سورتوں کا رخ محمد رسول اللہ صلی اللہ علیہ وسلم کی طرف ہے. ہم پیچھے سے دیکھتے آ رہے ہیں کہ مکی سورتیں جو بڑی طویل ہوتی تھیں، ان کے آخر میں نبی صلی اللہ علیہ وسلم سے خطاب ہوتا تھا. تو جس طرح وہاں مکی سورتوں کے آخر میں نبی صلی اللہ علیہ وسلم سے خطاب تھا، تو یہاں قرآن پاک کے اختتام پر نبی صلی اللہ علیہ وسلم سے خطاب ہے. اور حقیقت یہ ہے کہ ہر چیز کا آغاز اگر اللہ کے نام کے ساتھ ہے تو اس کی انتہا محمد رسول اللہ صلی اللہ علیہ وسلم کے بتائے ہوئے طور طریقوں پر ہے. سورت کا نام دوحا بالکل شروع میں ہی ودوحا سے ہے. دوحا نام کی ایک نماز بھی ہے، دن چڑھے پڑھی جانے والی نماز. اللہ تعالیٰ نے باقی صورتوں کی طرح اس صورت میں بھی شروع میں کچھ چیزوں کی قسمیں کھائی ہیں، جن میں سے ایک چیز دوحا ہے. اس صورت کا مضمون بتاتا ہے کہ یہ صورت مکہ کے بالکل ابتدائی دور میں نازل ہوئی، کہ جب ابھی تک نبی صلی اللہ علیہ وسلم وحی کو اخذ کرنے کے عادی بھی نہ ہوئے تھے، اور تھوڑی سی وحی اترنے کے بعد وحی کا سلسلہ رک گیا. جس کو سیرہ کی بکس میں اگر آپ پڑھیں تو آپ کو فترۃ الوحی کا نام ملے گا. فترۃ الوحی یعنی وحی کا رک جانا، ایک چھوٹا سا بریک آ گیا تھا. جیسے اگر آپ گھر سے سن رہے ہو تو بیچ میں آواز رک جاتی ہے، ایسے وقت میں پھر سننے والا بڑا بوجھل محسوس کرتا ہے. اس کا دل کہہ رہا ہوتا ہے کہ مجھے پتہ چلے کہ کیا ہو رہا ہے، کیا وہاں بات چیت چل رہی ہے. تو نبی صلی اللہ علیہ وسلم کی کیفیت اس فترۃ الوحی میں بہت عجیب ہو گئی تھی. سخت پریشان رہتے، اور آپ کو بار بار یہ احساس ستاتا کہ کہیں میرا رب مجھ سے ناراض تو نہیں ہو گیا. آپ پر میں ذرا سا اپنے اوپر لے کر سوچیں، کب آخری بار ہمیں اس چیز کا احساس ہوا کہ کہیں میرا رب مجھ سے ناراض تو نہیں ہو رہا، کہیں میرا رب مجھ سے ناراض تو نہیں، اس نے جو مجھ سے نیکی کی توفیق چھین لی ہے، یا میری نماز قضا ہو گئی ہے، یا میں اپنی چیز کو کر نہ پایا جیسے مجھے کرنا تھا، تو کیا یہ میرے رب کی ناراضگی کی علامت تو نہیں ہے؟ اور حقیقت یہ ہے کہ رب کا بندے کے ساتھ راضی ہونا کیا ہے کہ اس کو نیکیوں کا موقع دے. ایک نیکی قبول ہوتی ہے پھر ہی اگلی نیکی کی توفیق ملتی ہے، لیکن نیکیوں پہ راضی رہنا اور نیکی کو ایسے نو تھینکس کہہ کے جھٹلا دینا جیسے کہ چائے کے کپ کی کسی کی آفر کو ٹھکرا دیا، تو یہ اللہ کی ناراضگی کی بات ہے. تو عمل کی بات لکھیے کہ جب کبھی نیکیوں کی توفیق کم ہونے لگے، زندگی میں پہلے کوئی نیکی تھی اب کم ہو گئی، یا ہے بھی تو ہم کر نہیں پا رہے، تو کہیں رب کی ناراضگی تو نہیں ہے؟ اور آپ بار بار یہ سوچتے تھے کہ میرے رب نے ناراض ہو کر مجھ کو چھوڑ دیا. اس پر اللہ تعالیٰ نے اس صورت میں آپ کو اطمینان دلایا کہ ما ودّاک ربک وما قلا. آپ پر وحی کے نزول کا سلسلہ کسی ناراضگی کی بنا پر نہیں روکا گیا، بلکہ اس میں ایک مصلحت تھی. اور وہ کیا تھی؟ کہ جب بہت روزے روشن واضح ہو جاتا ہے تو اس کے بعد رات کا سکون طاری کر دیا جاتا ہے. ہم سب جانتے ہیں کہ ہم سارا دن بھاگتے رہتے ہیں. اس وقت آپ میں سے بہت سارے اس کیفیت کو بہت اچھی طرح سمجھیں گے، لیکن میرا ایمان ہے اپنے سمیت آپ سب کے بارے میں یہی گمان ہے کہ ہم اگر یہاں دل دماغ کو اللہ کے حوالے کر کے بیٹھے تو ہمیں ایسے لگے گا کہ ہم شاید کسی ریلیکس سینٹر سے ہو کر آئے ہیں. قرآن کی محفل میں آ کر بیٹھ جانا انسان کے تھکن کو، تھکاوٹ کو دور کر دیتا ہے. تو اللہ کے نبی صلی اللہ علیہ وسلم پر ان آیتوں کا نازل ہونا یہ بتاتا ہے کہ اللہ تعالیٰ جس طرح سارے دن کے تھکے ہارے انسان کو رات کے گہرے پردے میں لپیٹ کر سلا دیتا ہے، تو اسی طرح سے اگر آج وحی کا سلسلہ بند ہو گیا ہے تو اس کی وجہ آپ سے ناراضگی نہیں ہے، بلکہ اصل میں اس کی وجہ یہ ہے کہ آپ پر ہلکے ہلکے اس ذمہ داری کو ڈالا جا رہا ہے۔ اگر مسلسل کام کرتے رہیں تو بعض دفعہ انسان جوش میں کر تو لیتا ہے لیکن پھر اس کو بعد میں اندازہ ہوتا ہے کہ میں بہت تھک گیا ہوں، تو اللہ تعالیٰ نے اطمینان، ریلیکس، ری اسیس، جس کو آپ ری اسیس کے نام پر جانتے ہیں کہ آج ہماری ریسیس کا ٹائم ہے یہ، تو اللہ تعالیٰ اپنے نبی کو تھوڑا سا مطمئن کرتے تھے۔ اللہ کو پتہ تھا کہ اگر وحی کی تیز روشنی آپ پر برابر پڑتی رہی تو آپ کے اعصاب اس کو برداشت نہیں کر سکیں گے۔ ہم اور آپ بہت دیر تک دھوپ میں کھڑے نہیں ہو سکتے، کبھی کوئی کھڑا ہو کر دیکھے گال تپنے لگتے ہیں، جسم ایسے انگارے کی طرح ہو جاتا ہے، تو سورج کی گرمی جیسے میرا آپ کا بدن برداشت نہیں کر سکتا، اس وحی کی گرمی بھی ہمارا یہ چھوٹا سا خاکی وجود برداشت نہیں کر سکتا۔ اسی لیے بیچ میں وقفے دیے گئے، سکون دیا جا رہا ہے۔ اور یاد رکھیے کہ یہ کیفیت آپ کے نبوت کے آغاز میں ہوتی تھی، بعد میں ایسی نہیں ہوتی تھی، کیونکہ ابھی آپ کو وحی کے نزول کی شدت برداشت کرنے کی عادت نہیں پڑی تھی۔ اور یہ ہوتا ہے، آج بھی تو وہی وحی آپ پر میں لے رہے ہیں، اگر آج میں اور آپ بددہا پڑھ رہے ہیں تو یہی وحی تو اللہ کے نبی صلی اللہ علیہ وسلم پر جب پڑھتی تھی تو اس وقت آپ کے دل کی کیا کیفیت ہوتی تھی۔ تو یاد رکھیے گا، آپ کو اور مجھے اس قرآن کو اخذ کرنے میں بھی وقت لگے گا، ابھی ہمیں اس کا وہ اس کا احساس بھی نہیں ہے کہ ہم اس وقت لے کیا رہے ہیں، ہمیں مل کیا رہا ہے۔ تو لہٰذا اللہ تعالیٰ اپنے نبی کو یوز ٹو کر رہے تھے۔ انگلش کا لفظ سب سے اچھی طرح بات کو سمجھائے گا کہ آپ کو یوز ٹو کرنے کے لیے اللہ تعالیٰ بیچ میں تھوڑی دیر کے لیے وحی کو روک دیتا تھا، اور حقیقت یہ کہ آپ کا ذہن اتنا تھک جاتا تھا اس وحی کے نہ آنے پہ کہ بعض دفعہ آپ کا دل چاہتا کہ میں پہاڑ پہ چڑھ کر اوپر سے چھلانگ لگا دوں، یعنی آپ اپنے آپ میں نہ رہتے۔ آپ کے میرے اندر بھی اللہ اس کی اتنی ہی طلب رکھے، جیسے ایک میڈیسن کھانی ہو اور نہ کھائی ہو تو اس وقت پہ ہمارا جسم اس کو مانگتا ہے۔ بعض لوگوں کو تو چائے کا نشہ ہونے لگتا ہے، حالانکہ نشہ لفظ اچھا نہیں ہے، لیکن ایڈکٹڈ ہو جاتے ہیں، کہتے چائے نہ پئیں تو سر دکھنے لگتا ہے۔ کیا مجھے آپ کو اس قرآن کا اور اس وحی کا بھی ایسا ہی ضرور ملتا ہے؟ ایک دن کی چھٹی ہم سے برداشت ہوتی ہے؟ کیا میں اور آپ اس قرآن کے بغیر ایک دن بھی رہ سکتے ہیں؟ واللہ ہی نہیں رہ سکتے۔ اور جس دن رہتے ہیں چھٹی کے نام پہ، اس دن خوشی کوئی نہیں ملتی اور پریشان ہوتے ہیں۔ جس دن کام ہو، کلاس ہو، اس دن سارے کام کر لیں گے، وقت پہ کام بھی ہو جاتا ہے، اور چھٹی والے دن تو صرف چھٹی ہی رہتی ہے۔ تو ضرورت اس بات کی کہ ہم آپ اس چیز کی طلب رکھیں۔ پھر آپ دیکھیں کہ اس پوری صورت کا مضمون کیا ہے، تسلی کس کو؟ محمد رسول اللہ کو صلی اللہ علیہ وسلم، اور اس پریشانی کو دور کرنا جو وحی کے نزول کے رکنے کی وجہ سے آپ کو لاحق ہوئی۔ قسمیں کون سی ہیں اس صورت میں بھی ہم دیکھیں گے۔ سب سے پہلے روزے روشن کی قسم اور رات کے سکون کی قسم کھائی، آپ کو یقین دلایا گیا کہ آپ کے رب نے آپ کو نہیں چھوڑا اور نہ وہ آپ سے ناراض ہوا ہے۔ اور اس کے بعد پھر آپ کو خوشخبری دی گئی کہ اسلام کی یہ دعوت کے ابتدائی دور ہے، چند دن کی بات ہے، آپ ان مشکلات کو برداشت کر جائیے، اس کے بعد ہر دور پہلے دور سے بہتر ہوگا، اور کچھ زیادہ دیر نہیں گزرے گی کہ پھر اللہ آپ پر اتنی اپنی عطا اور بخشش کی بارش کرے گا کہ آپ خوش ہو جائیں گے۔ اور حقیقت ہے کہ یہ قرآن پاک کی ان پیشن گوئیوں، ان فور کاسٹ میں سے ہے جو ایک لفظ بلفظ بعد میں پوری ہوئی۔ اس وقت جب یہ پیشن گوئی کی گئی تو کوئی سنتا تو ہنستا، اور ہنستے تھے اللہ کے نبی کے دشمن جو تھے، وہ ہنستے تھے، کہتے تھے لو آج پیٹ پہ پتھر بندھے ہوئے ہیں اور خواب کیسر و کسرا کے دیکھتے ہیں، آج تن ڈھانپنے کو کپڑے پورے نہیں ہیں، اور کہتے ہیں کہ ہم دنیا کے بادشاہ بن جائیں گے۔ اور اللہ ہے ہی وہ ایسے حالات میں بندے کے دل کو سکون اور اطمینان دے جب باہر کی دنیا میں دور دور تک کوئی خیر کے اثرات نہ ہوں۔ اور اب زندگی میں ہر بندے کو ایک بار ضرور آزماتا ہے، تنہا کر دیتا ہے، اکیلا کر دیتا ہے۔ یہ وہ وقت ہوتا ہے جب لا الہ الا اللہ کا اصل مفہوم سمجھ آتا ہے۔ مکہ میں ایک بے یار و مددگار انسان، نہ ماں سر پہ نہ باپ، اور اپنے بھی خفا مجھ سے بیگانے بھی ناراض والی کیفیت ہے، और एक ऐसा शख्स पूरी कौम की जाहिलियत के मुकाबले में खड़ा हो गया सीना तान के। कितनी हैरत अंगेज कामयाबी मिली। आज आप और मैं इस नॉर्वे जैसे छोटे से मुल्क में खड़े हो जाएं तो हम इसकी जरूरत नहीं करते। हम अपने खानदान के 100-200 लोगों के मुकाबले में खड़ा होने की जरूरत नहीं करते। देखा करें जब शादियों में नागवारियों के बावजूद उनकी हर रस्म को अटेंड करते हैं, कौन मोल ले, कौन खड़ा हो, और कहाँ वो शख्स कौम फानजिर के ओहदे पे खड़ा किया गया और फिर खड़ा ही रहा। आप और मैं अपने अल्लाह के नबी के इस अमल को अपनी ज़िंदगी में ले आए तो ये खुशखबरियाँ आज फिर मेरे और आपके लिए भी हैं। तो कह लीजिए कि सूरत दुखा सिर्फ नबी के लिए खुशखबरी नहीं है, हर उस शख्स के लिए जो नबी के मिशन पे भी खड़ा है, जो भी जिसकी ज़िंदगी का मकसद नबी वाला मकसद के इंतज़ार और तबशीर है। और फिर इसके बाद अल्लाह ताला अपनी मेहरबानी अपने नबी पर सुनाते हैं। आपकी ज़िंदगी के तीन मुख्तलिफ अदवार का जिक्र है। पहले यतीमी की बात है, कैसे यतीमी थी। बाप का सहारा तो दुनिया में आने से पहले ही चला गया, आपने तो लफ्ज़ बाप देखा ही नहीं। आपको तो पता भी नहीं कि बाप का प्यार क्या होता है, बाप का लम्स क्या होता है। लेकिन अल्लाह ने कैसे प्यार करने वाले सहारे बना दिए, पहले दादा फिर चचा। ये अल्लाह के इंतज़ाम होते हैं, याद रखिए। बापों वाले बच्चे बिगड़ जाते हैं, कहाँ बिन बाप का बच्चा दुनिया का इमाम बन गया, फिर ना वाकफे रास्ते। अल्लाह ने रास्ता दिखाया, ये ज़िंदगी का वो दौर था जब आप तलाशे हक के लिए इधर उधर थे, चारों तरफ शिर्क की आमेजिश थी, रस्म रिवाज के नाम पे लोग लड़ रहे थे। कोई आपका उस्ताद नहीं था, माँ नहीं थी जो उठाकर किसी मदरसे में ले आती, बाप नहीं थे जो किसी मस्जिद में ले जाते। लेकिन अल्लाह कहते हैं हमने आपको रास्ता दिखाया। और फिर उसके बाद जवानी का तीसरा दौर, जब नादारी अमीरी में बदली, हजरत खदीजा रजी अल्लाह अन्हा आपकी ज़िंदगी में आती हैं और एक नादार शख्स मालदार बन गया। ये सारी बातें बताती हैं कि आपका रब आपसे नाराज़ नहीं है, आप अपने रब की नज़रों में हो, आपके रब का फजलो करम आपके शामिले हाल पे है। अगर सूरह तौहा की आयत 37 से 43 को नज़र में रखें तो वहाँ इसी किस्म की तसल्लियाँ हज़रत मूसा को भी फिरौन जैसे जब्बार के मुकाबले में दी गई थी। उस वक्त अल्लाह ने उनको भी तो यही कहा था, मूसा फफतन्नाक या फतून या मूसा। तो याद रखिए अल्लाह की सुन्नत है, अपना बनाने के लिए पहले सबसे अलग करता है। जो लोग इस छांटी में जमे रहते हैं ना, वो ही हैं आगे खड़े होकर अल्लाह का काम करने वाले। और जो अपने ही ऊपर रोते रहे और अपने ही हाल पे तरस खाते रहे, उनकी ज़िंदगी वही बात है, आज मरे कल दूसरा दिन। तो आखिर में फिर अल्लाह कहता है कि जो नेमते तुम पे उसका हक अदा करो। दिल तो चाह रहा है इस सूरत को पढ़ने से पहले खूब रोएं, खूब रोएं। अगर आपने कभी सीरत पढ़ी है तो मुझे यकीन है कि आप इस सूरत को पढ़ते हुए ज़रूर रोएंगे। और अगर आंसू ना आए या आ जाए और आप लोगों के डर से छुपा ले, तो मान लीजिए कि दिल में अल्लाह के नबी की मोहब्बत है। हमारे प्यारे नबी ने ये दीन ऐसे हाथ में रख के, तश्तरी में रख के नहीं लिया जैसे आज मुझे और आपको मिल रहा है। एटीट्यूड के साथ ये दीन नहीं मिलता, ना दिया जाता है। इसके लिए तो अल्लाह के नबी ने जो पत्थर खाए थे। आइए देखते हैं, आप सूरत की आयतों के साथ पूरी सूरत का खुलासा कर देती हूँ, फिर देखेंगे कि आपके मेरे दिल में प्यारे नबी की मोहब्बत कितनी है। और फिर वही बात है कि जब तकाबुल करेंगे तो सिर्फ शर्मिंदगी ही शर्मिंदगी है। वो कौन थे और हम कौन हैं, उनकी ज़िंदगी कैसी थी और हमारी कैसी थी। अल्लाह सुब्हान तआला फरमाते हैं, बिस्मिल्लाहिर्रहमानिर्रहीम, वद्दुहा वल्लैलि इज़ा सजा, कसम है रोज़े रोशन की और रात की जबकि वो सुकून के साथ तारी हो जाए। दो कस्में हैं सिर्फ इस सूरत के शुरू में। अमूमन सूरतों के शुरू में चार पांच कस्में होती हैं, लेकिन यहाँ दो कस्में हैं। कैसे? दोहा का लफ्ज़ रात के मुकाबले में इस्तेमाल हुआ, इसीलिए इसको रोज़े रोशन कहा जाता है। यही लफ्ज़ सूरत अल-अराफ़ की आयत 97-98 में भी हम पढ़ चुके हैं। अब अमीन अहलुल कुरा अय्यात यहुम बासुना दुहम वहुम यलअबून, क्या बस्तियों वाले इस बात से बेखौफ हो गए कि इन पर हमारा अजाब दिन चढ़े आए और वो खेल तमाशों में मगन हो। तो लिहाजा इससे मुराद दिन चढ़ा है, चाश्त का वक्त जो है, जो बिल्कुल सूरज चढ़ता है, अभी ठंडा ठंडा सूरज होता है, वो नहीं बल्कि पूरा ही दिन, खिला हुआ दिन। और फिर उसके बाद रात का तذकरा, लैल पिछली सूरत ही में लैल नाम से हमने बात कर ली। सजा क्या है? इजा सजा, जब के वो छा जाए। तो आप देखिए कि सजा के लफ्ज़ में सुकून है, सुकूत, خاموشی. رات کی یہ صفت اس سورت کا بنیادی مضمون ہے. ایک ایمان والے کے دل کے اندر جو سکون اور اطمینان اور خوشی ہوتی ہے وہ ہے درب اللیل اذا سجا. اوپر کے حالات جیسے بھی تھے نبی کے, لیکن اندر ایک گہرا سکون تھا, اطمینان اور خوشی تھی. آگے اس کا تذکرہ آئے گا تو کچھ بات سمجھ آئے گی. دو قسمیں, اور اب جواب سن لیجئے. جواب قسم, ما ودعک ربک, نہیں چھوڑا تجھ کو تیرے رب نے. یہ ودع وہی لفظ ہے جس سے ہمارے ہاں ودائی, الوداع, بچی جاتی ہے تو اس کو کہتے ہیں آج ودائی ہے. الوداع تو برے ودا, ختم, فوت ہو گئے, لیکن ودا, ودع, چھوڑ دینا, نہیں چھوڑا آپ کو ربو کا آپ کے رب نے. وما قلا, اور وہ ناراض بھی نہیں ہوا آپ سے. یعنی چھوڑنا تو دور کی بات, وہ تو ناراض بھی نہیں ہوا آپ سے. یہ ہے وہ کیفیت جو اللہ کے نبی پر وحی کے نزول کے سلسلے میں ایک بریک آ جانے پر پیش کی گئی. بعض کہتے ہیں کہ 40 دن تک وحی نہیں آئی, اور بعض کہتے ہیں کہ اس سے کم و بیش تھا. اتنا طویل عرصہ ضرور تھا کہ آپ نے محسوس کر لیا کہ وہی نہیں آ رہی, غمگین ہو گئے, اور ساتھ ہی ساتھ مخالفین آپ کو تانے دینے لگے. بڑے بنتے تھے جی, بڑے شوق سے گئے تھے. کیونکہ یاد رکھیے, جب بھی نبی پر وہی آتی تھی اور کوئی نئی صورت نازل ہوتی تھی نا, تو آپ لوگوں کو سناتے تھے. یہ بھی آپ کے میرے لیے عمل کی بات ہے. جو نئی چیز ہے وہ دوسروں سے شیئر کرنے کی ضرورت ہوتی ہے. اب جب آئی نہیں تو سنائی نہیں, تو مخالفین سمجھ گئے کہ ختم ہو گیا جی. ایک جوش تھا, جیسے آپ بڑے تپاک سے قرآن سیکھنے آئیں, چند دن آپ نے بھی دوستوں کو خوب باتیں سنائیں اور خوب باتیں کہیں اور دس اینڈ دیٹ, اور اس کے بعد پھر کیا ہوا؟ آپ کی دوستیں دل میں پہلے تو پریشان تھی کہ آپ کو ہو کیا گیا, بعد میں جب آپ نے کہنا سننا چھوڑ دیا, بھائی سناؤ, آپ کہتے نہیں میں کوپ نہیں کر سکی, میں نہیں اب جا سکتی, بچے بھی تو ہیں, جاب بھی ہے, گھر بھی ہے. اندر سن کے دل کی کلی کھل جاتی ہے, شکر ہم تو پہلے نہیں تھے جاتے, اب یہ جا کے واپس آ گئے. یاد رکھیے, اللہ کی طرف آنے میں صرف ون وے روڈ ہے, کوئی یو ٹرن نہیں ہے. آتے بہت سارے بمپس ہیں, بہت ساری رنشورنگ ہے, بہت سارے آپ کے بیچ میں چراہے آئیں گے, کبھی آپ ہدایت کے راستے سے اتر کر گمراہی کے چڑھ جائیں گی, لیکن واپسی کا راستہ نہیں ہے اس میں کوئی. جب آپ پلٹے تو پلٹے. تو لہٰذا وہ لوگ جو دل سے خوش نہیں ہوتے, وہ آپ کی اس بات پر خوش ہوتے ہیں. اس پہ ایک روایت بھی ہے حضرت جندب بن عبداللہ سے, کہتے ہیں کہ جب جبرائیل کے آنے کا سلسلہ رک گیا تو مشرکین نے کہنا شروع کیا کہ محمد صلی اللہ علیہ وسلم کو اس کے رب نے چھوڑ دیا. یہ طبرانی کی روایت ہے, ابن جریر میں بھی ہے. اسی طرح ایک اور روایت میں تھا کہ ابو لہب کی بیوی کون تھی؟ آپ کی چچی, ام جمیل اس کا نام تھا, بالکل نبی کی نیبر تھی. یعنی ابو لہب اور اللہ کے نبی کا گھر ایک دوسرے سے ملا ہوا تھا. اب ہمسایوں کو تو ویسے بھی زیادہ ہی پتہ چل جاتا ہے کیا معمول ہے. تو جب کافی راتوں تک کوئی اس طرح کی ہلچل نہ دیکھی تو کہنے لگی کہ معلوم ہوتا ہے کہ تمہارے شیطان نے تمہیں چھوڑ دیا, نعوذ باللہ. وہ جبرائیل کے آنے کو شیطان کا آنا اور جن کے چمٹنے سے تشبیہ دیتے تھے. آج بھی لوگ کہتے ہیں اپیلپسی کے دورے تھے آپ پہ, یہ تو آج بھی بات معروف ہے, نعوذ باللہ. اسی سے تو دین کو مشکوک کرتے ہیں, یہ ایک دیوانے کا خواب تھا. اسی طرح سے ابن عباس کی ایک روایت ہے کہ کئی روز تک جبرائیل کی آمد کا سلسلہ منقطع ہوا, تو اللہ کے نبی پریشان ہو گئے. مشرکین کہنے لگے اس کا رب چھوڑ گیا, اس کو ناراض ہو گیا, نعوذ باللہ. تو بہرحال ایک تو وہی کے نہ آنے کا غم, مس کرتے تھے آپ. اگر آپ نے کبھی بڑے پیار سے قرآن پڑھا اور پڑھایا ہو, اور آپ چاہے کسی من پسند مہمان کے آنے کی وجہ سے چھٹی کر لینا, لیکن رات کو آپ پھر مس کرتے ہیں, ہائے میں نے کیا چھوڑ دی. وہ مزہ نہیں اب آنا جو کلاس میں بیٹھ کے آتا تھا, ریکارڈنگ سے, بعد میں بیٹھ کر سننے سے وہ بات نہیں بنتی. ایک تو یہ غم تھا, اور اوپر سے تانے, الزامات. اور یاد رکھیے کہ ایک ایمان والا دوسروں کے سامنے اپنے اللہ سے تعلق کے بارے میں بہت سینسٹیو ہوتا ہے. تمہیں کیا ضرورت ہے میرے بارے میں یہ کہنے کی کہ میرے رب نے مجھے چھوڑ دیا؟ تم یہ فتوے اپنے پاس رکھو. کیونکہ یاد رکھیے کہ یہ حقیقت ہے, جس سے محبت ہوتی ہے نا, زندگی میں کسی سے بھی آپ نے محبت کی ہو تو محبت کی قاتل محبوب کا بے نیاز ہونا ہے. दिल चाहता कि जिससे हम मोहब्बत करें वो हमारी तरफ भी रहे, माइल कर दे, हमारी तरफ रहे। और अल्लाह के नबी का तो वाहिद सहारा अल्लाह की ज़ात थी, और ऊपर से दुश्मनों की खुशी का ज़रिया बन गई, तो लिहाजा आपको अल्लाह ताला इस हालत में तसल्ली देते हैं, मा वद्दा का रब का व मा कला। अब पीछे बात थी दिन की रोशनी और रात के सुकून की, ज़रा सा इसको अब इस आयत से जोड़िए जो पीछे आपसे वादा किया कि इसका जिक्र आगे होगा। दिन की रोशनी और रात का सुकून, और साथ ही कह दिया आपसे नाराज़ नहीं हुआ, नस्बत क्या है? आप देखिए कि इन चीज़ों की कसम जिस मुनासबत से खाई गई वो क्या है कि अल्लाह ताला दिन के वक्त लोगों से खुश और रात के वक्त उनसे नाराज़ हो जाता है। ये ऐसा नहीं है, बल्कि बात यह है कि अल्लाह सुबहाना ताला के हर काम में एक हिकमत है। ये नहीं होता कि अल्लाह खुश हो तो वही भेज दे और वही ना भेजे तो वो खुश नहीं है, ये नहीं मतलब। बाज़ लोग कहते हैं अच्छा अगर मेरी दुआ कबूल हो गई ना तो मैं समझूंगी अल्लाह मुझसे प्यार करता है, अच्छा ना कबूल हुई ना तो मैं समझूंगी अल्लाह मुझसे प्यार नहीं करता। कॉलेजों में आपने बेकार किस्म की ऐसी बातें करता लड़कियों को देखा होगा, अच्छा मैं ये कहूंगी ना फिर, अच्छा अल्लाह तुझे मुझसे प्यार है ना, फिर मैं घर जाऊं ना तो दाल पकी हो। अब घर के दाल कोई नहीं थी पकी हुई, बस खुद ही मुफ्ती बन गए, कोई नहीं अल्लाह को मुझसे प्यार, यहां ये बताया जा रहा है। वो मालिक है, वही कभी वही मालिक है, आप कभी वही मालिक है, चाहे वही भेजे चाहे ना भेजे, खुशी ना खुशी की बात नहीं है। फिर दूसरा इसका रब देखिए कि अगर मुस्तकिल रोशनी पड़े बंदे पर तो थक जाता है, इसीलिए खास कुछ वक्त के बाद रात का आना लाजमी होता है। तो यही बात यहां समझाई गई कि इसमें अल्लाह की मसलहत है। अल्लाह अकबर, मा वद्दाक रब्बुका व मा कला। अब अल्लाह ताला अपने इस जुमले और अपने इस दावे की दलील दे रहे हैं, क्या वलल आखिरतु खैरुल लक मिनल उला, और अलबत्ता आखिरत बेहतर है पहले दौर से। यहाँ देखिए लफ्ज़ आखिरा है ना, एक होता है आखरा, खा पे जबर हो ना तो दी नेक्स्ट के मानों में, जैसे आपसे कहा जाए कि नेक्स्ट पीरियड क्या है, और अगर आ जाए ना आखिरा तो दी लास्ट के मानों में, आपका लास्ट पीरियड क्या है। यहाँ क्या है, वलल आखिरा तो आखरत, हेयर आफ्टर, खैरुन बेहतर है, ला का आपके लिए, मिनल ऊला पहले से, ऊला इधर फिर क्या हुआ सामने लिखा हुआ है, आखिरा की ऑपोजिट दुनिया, तो दुनिया का नाम है इधर ऊला। अल्लाह ताला फरमा रहे हैं यकीनन आपके लिए बाद का दौर पहले दौर से बेहतर होगा। अब इसमें एक तो दुनिया से आखिरत भी बेहतर होगी, और दूसरा इससे मुराद ये है कि हर आने वाला दौर आपकी ज़िंदगी का बेहतर से बेहतरीन दौर होगा, क्योंकि ये अल्लाह की सुन्नत है। जो लोग अल्लाह के नाम पे सब्र करते हैं, राजी भरोसा रहते हैं, शुक्र करते हैं, फिर अल्लाह दुनिया में भी उनकी हालत बदलता है। और देखिए ये खुशखबरी अल्लाह के नबी को उस वक्त मिली जब मुट्ठी भर लोग आपके साथ थे, सारी कौम बिरादरी खानदान आपका मुखालिफ, बज़ाहर कामयाबी के आसार दूर दूर तक नजर ना आए, और ऐसे लगता था कि इस्लाम की शम्मा मक्का में ही टिमटिमा कर रह जाएगी, और उसे बुझाने के लिए हर तरफ से तूफानी हवाएं उठ रही थी। इस वक्त अल्लाह अपने नबी को कह रहा है कि ये इब्तदाई दौर की मुश्किलात हैं, इससे परेशान ना हो, हर बात का दौर पहले दौर से बेहतर होगा। कैसे? आपकी कुव्वत, आपकी इज्जत व शौकत, आपकी कदर व मंजिलत दिन ब दिन बढ़ेगी, आपका असरो नफूस बढ़ेगा, और ये वादा सिर्फ दुनिया तक महदूद नहीं है बल्कि इसमें आखिरत का मुकाम भी है जो इस दुनिया से तो बहुत बेहतर होगी। और अल्लाह के नबी की एक रिवायत इस आयत से मुतल्लिक आती है तबरानी में, फरमाए मेरे सामने वो तमाम फतूहात पेश कर दी गई जो मेरे बाद मेरी उम्मत को हासिल होने वाली हैं, इस पर मुझे बड़ी खुशी हुई। तब अल्लाह ताला का ये फरमान नाजिल हुआ कि वलल आखिरतु खैरुल लक मिनल उला। मैं जब ये बात पढ़ रही थी कि अल्लाह के नबी पर तमाम फतूहात पेश की गई तो मेरे जहन में क्या आया, आप इमेजिन कीजिए कि मदीना इस ज़मीन पर सबसे पहला मुस्लिम मुल्क है, इस्लाम के नाम पर बनने वाला पहला मुल्क मदीना, और इसमें पाकिस्तान भी होगा। अल्लाह के नबी को अल्लाह ने वो तमाम मुल्क दिखा दिए जहां आपकी उम्मत पहुंचेगी, और अभी क्यामत तक और बहुत जगह पहुंचना है इस्लाम इंशाल्लाह। तो अल्लाह ने अपने नबी को तसल्ली दे दी कि ये होगा, आप फिक्र न कीजिए, गम न कीजिए, क्योंकि अल्लाह कादिर है, वो हालात का मुकल्लफ नहीं है, ولسوف يعطيك ربك فترضى. اور ان قریب آپ کا رب آپ کو اتنا دے گا کہ آپ خوش ہو جاؤ گے. ذرا سا اس کو سوچیے اور ایک روتے بچے کا تصور کریں. آپ دیکھیے کہ بچہ بھی چھوٹا ہوتا ہے نا, تو اس کی خواہشات بھی چھوٹی ہوتی ہیں. وہ ماں سے ڈمی کار مانگ رہا ہوتا ہے چھوٹی سی, اور ماں نہیں لے کے دیتی, یا جو بھی حالات ہوتے ہیں تو ماں کہتی دیکھنا ایک دن تمہیں اصلی کار لے کے دوں گی. وہ دیکھیے آپ کا بچہ سن رہا ہے, اس نے بالکل میری طرف دیکھا ہے اس بات پہ, ابھی بھی وہ سمجھ رہا ہے. کون کہتا ہے اس بچے کو میری بات نہیں سمجھ آ رہی. اب آپ دیکھیے کہ جب بچے کو چھوٹی سی چیز آپ نہ لے دیں اور وہ روئے, تو آپ کہتے ہیں میرا بیٹا میں تجھے اصلی لے دوں گی. ڈمی فون دیں بچے کو اور وہ ذرا سا خوشی ہو نا, آپ کہتے ہیں میرا بیٹا کتنا اچھا دیکھتا, میں اس کو اصلی فون بھی لے کے دوں گی. اللہ سبحان تعالیٰ اپنے پیارے نبی کو تسلی دیتے ہیں, میں تو آپ کو وہ دوں گا جس کا آپ نے کبھی سوچا بھی نہیں ہے. وَلَسَوْفَ يُعْطِيكَ رَبُّكَ فَتَرْضَى, رب آپ سے راضی ہو جائے گا. اللہ اکبر کبیرہ. کیا پتہ چلا کہ اگرچہ دینے میں کچھ دیر ہے, لیکن وہ وقت دور نہیں جب آپ کے رب کی عطا اور بخشش کی وہ بارش آپ کے اوپر برسے گی کہ آپ اس میں نہا جاؤ گے. اور آپ دیکھیے کہ یہ وعدہ اللہ کے نبی کی زندگی میں کس طرح پورا ہوا. سارا ملک عرب, جنوب کے ساحل سے لے کر شمال میں روم تک, شام کی اور فارس کی سلطنت کی صدوں تک, پھر عراق کا علاقہ, مشرق میں خلیج فارس سے لے کر مغرب تک بحر احمر, یہ سب علاقے اللہ کے نبی کے زندگی میں اسلام کے زیر نگی ہو رہے تھے. اور آپ کہتے ہیں کہ عرب کی تاریخ میں پہلی بار اس زمین پر ایک قانون اور ایک ضابطہ تھا کہ لا الہ الا اللہ. جو طاقت اسلام سے لڑی پاش پاش ہو گئی. لا الہ الا اللہ محمد رسول اللہ کی گونج سے پورا ملک گونج اٹھا, اور وہ مشرکین اور اہل کتاب جو اپنے جھوٹے کلمے کو بلند رکھنے کے لیے آخری دم تک ایڑی چوٹی کا زور لگا رہے تھے, ان کے سر بھی نہیں جھکے, ان کے دل بھی مسخر ہو گئے. سارے عقائد ان کو اپنے چھوڑنے پڑے, اخلاق اور اعمال میں ایک انقلاب برپا ہو گیا. آج بھی پوری دنیا میں, جس کو آپ کہہ سکتے ہیں کہ ورلڈ ہسٹری میں, میں نہیں کہہ رہی اسلامک ہسٹری, ورلڈ ہسٹری, انٹرنیشنلی پوری دنیا میں اتنی بڑی مثال نہیں ملتی کہ جاہلیت میں ڈوبی ہوئی ایک قوم صرف 23 سال کے اندر اتنی بدل گئی کہ وہ کہتے ہیں نا کہ وہ جو راہزن تھے وہ رکھوالے بن گئے, بکریوں کو چرانے والے دنیا کے امام بن گئے. از اے بگ چینج. آپ اپنی زندگی کے 23 سال سوچیے, آپ نے کیا کیا ہے؟ 4 بچے پیدا کیے ہیں آپ نے, شادی کی ہے, کچھ پڑھ لکھ گئے آپ, جاب کی آپ نے, اور کیا کیا ہے؟ ہم نے کیا چینج لائے ہیں اپنے اندر یا اپنے ارد گرد؟ ایک شخص, دا مین ہو شوک درد, وہ شخص جس نے زمین کو ہلا دیا. ساری دنیا اس بات کی گواہ ہے کہ اللہ کے نبی نے جو تحریک شروع کی وہ پوری دنیا پہ چھانے لگ گئی. تو اللہ نے دنیا میں جو دیا وہ تو دیا, آخرت کا تو کوئی تصور ہی نہیں کرتا. اب دیکھیے کہ اگلی 3 آیتوں میں 3 ادوار ہیں پیارے نبی کی زندگی کے. نمبر 1, قلم یجد کا یتیم فآوا, کیا اس نے تم کو یتیم نہ پایا اور پھر ٹھکانہ فراہم کیا؟ بوجدہ کا دولن فہدا, پھر آپ کو ناواقف راہ پایا اور پھر ہدایت بخشی. بوجدہ کا عائلن فاغنا, اور تمہیں نادار پایا اور پھر مالدار کر دیا. دیکھیے گا نبی صلی اللہ علیہ وسلم کی زندگی کے لیے کیسے مختلف ادوار کا استعمال ہوا. پہلی بات دیکھیے, یتیمی. یہ بتائیے کہ لفظ یتیم کے ساتھ کیا تصور میں آتا ہے؟ بیچارگی, ہائے بیچارہ. اپنے خاندانوں کا تصور لائیے ذہن میں. اللہ نہ کرے کسی کا بھی باپ جائے یا ماں جائے, لیکن اگر کسی بچے کے بچپن ہی میں ماں باپ یا کوئی ایک چلا جائے, سارا خاندان اس بچے کو بیچارہ کہتا ہے, اور امید رکھتے ہیں کہ اب یہ زندگی میں کچھ نہیں کرے گا, اس کے نصیب میں اب کوئی خوشی نہیں ہے, ایسے ہی ہے نا, یہ بگڑ جائے گا. لیکن آپ ابھی ماں کے پیٹ میں ہیں, باپ کا انتقال, یعنی آپ دنیا میں یتیمی کی حالت میں تشریف لائے, اور اللہ نے آپ کو ایک دن بھی بے سہارا نہیں چھوڑا. 6 سال کی عمر تک ماں نے آپ کی پرورش کی, جب ان کی شفقت سے محروم ہوئے تو 8 سال کی عمر تک دادا, ایسے پالا جیسے کہ پالنے کا حق تھا. और वो मोहब्बत दिया करते थे आपको अब्दुल मुत्तलिब, कहा करते थे इस मेरे इस बेटे की शान ही अलग है। आप कहते कि अब्दुल मुत्तलिब सरदार थे, उनके लिए काबा के आगे एक बैठक सी बनती थी, यानी ज़मीन पे फर्श बिछता था अरबों के कल्चर के मुताबिक, और जब उनके लिए वो फर्श ही चादर बिछती थी तो कोई उस पर बैठ नहीं सकता था। और जब एक दिन वो आ रहे हैं तो अल्लाह के नबी वहाँ पहले से बैठे हुए हैं। चचाओं ने देखा, घबरा गए, जल्दी से बच्चे को हटाने लगे, तो अब्दुल मुत्तलिब ने कहा मेरे इस बच्चे को यहाँ से ना हटाओ, इसकी तो शान ही अलग है। कहते थे मेरा ये बेटा एक दिन दुनिया में बड़ा नाम पैदा करेगा। और जब उस दादा का इंतकाल हुआ तो अबू तालिब, चचा जिसने बाप बनकर पाला, ऐसी मोहब्बत की शायद बाप भी ना करे। और नबूवत के बाद जब सारी कौम आपकी दुश्मन हो गई, 10 साल तक इस चचा ने आपकी हिफाजत की, क्या अल्लाह ने ये सारों के दिलों में मोहब्बत ना डाली? और देखिए आमतौर पे मोहब्बत होती है, लेकिन अकायद के फ़र्क के साथ ये मोहब्बत नहीं होती। हमें सगे बहन भाई अच्छे ना लगें अगर वो अल्लाह और उसके रसूल के हुक्मों के ख़िलाफ़ चलें। कहाँ अब्दुल मुत्तलिब को पता था कि मेरा भतीजा जो बात कर रहा है, यानी अबू तालिब को ये पता था कि मेरे भतीजे का पैगाम फ़र्क है मुझसे। अकायद नहीं मिलते थे लेकिन खून का रिश्ता था। अलम यजिद का यतीम अनफावा, दुनिया में जो भी कोई यतीम है वो इस आयत को पढ़ ले और अपने आंसू पोंछ ले। अगर यतीमी बुरी चीज़ होती तो अल्लाह के नबी कभी यतीम ना होते, और यतीम कभी अपने ऊपर रहम ना खाए। हमारे यहाँ तो 50 साल का बूढ़ा फकीर कहते हैं बूढ़े यतीम को खाना दे दो। आप तक यतीमी बलूगत के साथ ख़त्म हो जाती है और औरत की शादी के साथ ख़त्म हो जाती है, लेकिन अल्लाह ही थामता है। इसलिए कभी ऐसे नेगेटिव जुमले नहीं बोलने चाहिए ऐसे बच्चों को देखकर कि वो नफसियाती मरीज़ ही बन जाए बेचारे। फिर देखिए बाबा जादा का दौलन फहदा, इसमें क्या छुपा हुआ है? क्या नौज़ुबिल्लाह नबी सल्लम दौल थे? दौल से यहाँ मुराद क्या है? गुमराह। अरबी जुबान में इसके बहुत सारे मानी हैं। हम सूरह फातिहा में क्या पढ़ते हैं? गैरिल मग़दूबी अलैहिम वलद्दालीन, ठीक है? तो दौल का लफ्ज़ दलालत से है, गुमराही का भी मानी होता है। इसी तरह कोई शख्स रास्ता ना जानता हो और एक जगह खड़ा होकर हैरान इधर उधर देखे, मुख्तलिफ रास्ते सामने, और वो देख रहा है इधर जाऊँ नहीं इधर देख लूँ इधर जाऊँ, तो इससे फिर खोया हुआ भी मानी है इसका, यानी आप खोए हुए थे लेकिन मिल गए। अरब लोग एक मुहावरा बोलते हैं, दल्लल माओ फिल लबन, पानी दूध में गुम हो गया। जब पानी और दूध को मिलाया जाए तो दूध गुम जाता है ना, और पानी भी नहीं रहता और दूध की शक्ल बन जाती है। इसी तरह अरबी में अरब लोग उस दरख्त को दौला कहते हैं जो सहरा में अकेला खड़ा हो और उसके आसपास कोई दूसरा दरख्त ना हो। अब देखिए एक लफ्ज़ के कितने मानी अभी तक आपने ले लिए। फिर इसी तरह ज़ाया होने के लिए भी लफ्ज़ दलाल आता है। कोई चीज़ नामुवाफिक और नासाजगार हालात में जब ज़ाया होती है उसके लिए भी ये लफ्ज़ आता है। इसी तरह गफलत के लिए भी लफ्ज़ दलाल आता है। सूरह तौहा 52 नोट कर लें, अल्लाह ताला फरमाते हैं, ला यदिल्लु रब्बी वला यंसा, मूसा का कलाम है, मेरा रब ना तो गाफिल होता है ना भूलता है। तो अब आप देखिए कि नबी सल्लम पर कौन से मानी चिस पौते, मैंने तकरीबन आपको 7 मानी बताए हैं कमोबेश। तो फिर अल्लाह के नबी पर क्या बात सामने आती है? तो नोट कीजिएगा कि आप जिस माहौल में पैदा किए गए वहाँ नंबर एक बुत परस्ती, फिर शिर्क, दहरियत जिसको आज आप कह लीजिए एथियज़म। आज नॉर्वे का अगर कोई कौमी मज़हब होता तो वो दहरियत होता, ऐसे ही है ना, देर इज़ नो गॉड, रब को ना मानना, एथियज़म। फिर आप देखिए जाहिलियत के सारे बुरे आमाल, रसूमात, तौर तरीके, बेटियों को पैदा होते ही मार देना, ऐसे नागवार हालात में एक शख्स को अगर ये कह दिया कि बाबा जदा का दौलन फहदा, तो क्या ये बात गलत हो सकती है? यानी चारों तरफ इतने बुरे हालात थे लेकिन अल्लाह ने आपका हाथ थामा। यहाँ रुक के ज़रा सी बात करते हैं, हम सब वेस्ट में रहने वाले, बहुत सारे लोगों ने अपने राह से भटकने की एक ही बुनियाद बनाई हुई, बिकॉज वी लिव इन अ नॉन मुस्लिम कंट्री, वी लिव इन वेस्टर्न कल्चर। हम जी बस क्या करें, हमारे इर्द गिर्द बुराइयाँ इतनी हैं, ये है वो है, फिर कैसे बचें? फिर एक और जुमला लोग बोलते हैं, जी आज के दौर में कोई नहीं बच सकता। तो फिर इस आयत को याद कीजिए, अल्लाह ने एक शख्स को पूरे मुआशरे में से बचा लिया, आपको मुझे क्यों नहीं बचा सकता? आप कहते हैं फिर ऐसा करते हैं, इस आयत का विर्द बना लेते हैं, 100 दफ़ा पढ़ के इसका पानी फूंक लेते हैं, फिर देखिएगा हमारे बच्चे भी इस मुआशरे में नहीं बहकेंगे। गलत है। आज जो हालात आपके मेरे इर्द गिर्द है ना, इससे कई गुना खराब हालात है अल्लाह के नबी के दौर में। लेकिन जिसकी अल्लाह हिफाजत करता है, फिर अल्लाह उसको बचा लेता है। तो अल्लाह के नबी ने कभी शिर्क नहीं किया, ये भी बात नोट कीजिएगा। शिर्क का माहौल था चारों तरफ, ख़ानदान सारा शिर्किया काम करता है, आपने नहीं किया। हालांकि कोई उस वक्त तालीमात नहीं आई थी, लेकिन फितरत की तालीम बाकी थी। आपकी ज़िंदगी गुनाहों से पाक थी, जवानी में जो जवानों में ओछपन और ज़रा सा शोखी होती है, वो भी आप में नहीं थी। गाने आपने कभी नहीं सुने थे, राग रंग की महफिलें आपने कभी नहीं अटेंड की। कभी आपके ज़िल में इस तरह की बातें नहीं आई जो जवानी से जुड़ी हुई हैं, और आपके अखलाक बड़े प्यारे थे। सूरह शुरा आयत 52 में तो अल्लाह ताला खुद गवाही देते हैं कि मा कुंता तदरी, आप कहाँ जानते थे, क्या मल किताब वलल ईमान, किताब क्या होती है और ईमान क्या होता है। क्या पता चला कि अल्लाह ही ने आपको बचाया। तो लिख लीजिए, आपके मेरे बच्चों को भी अल्लाह ही बचाएगा, हमारी नस्लों को भी रब ने ही इस बेदीनी के तूफान से बचाना है। कोशिश आपकी, दुआ आपकी, अपना अमल आपका, बस फिर बाकी अपनी नस्लों को अल्लाह के हवाले कर दें। हाँ, दुआएं हैं सिर्फ, अपना अमल कोई नहीं और कोई कोशिश कोई नहीं, तो फिर अल्लाह जाने क्या होगा। और इससे ये भी पता चलता है कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम एक जाहिली मुआशरे में गुम हो चुके थे। आपको अगर अल्लाह ना चुनता तो आप कभी राहबर ना बनते। किस तरह आप मक्का में एक अकेले दरख्त की तरह खड़े थे कि जिसमें फल लाने और पूरा बाग पैदा करने की सलाहियत थी, लेकिन नबुवत से पहले सलाहियत काम में नहीं आ रही थी। आज आपको भी नहीं पता आपकी नस्लों में कितना टैलेंट है। इन्हीं बच्चों पे मेहनत कीजिए, अल्लाह इनको भी पकड़ लाएगा और नागवार हालात में भी दूसरी तरफ ले आएगा। अल्लाह ताला आपके मेरे ऊपर रहम कर दे। तो अल्लाह ताला कहते हैं बाबा जदा का आइलन फागना, क्या हमने आपको गनी नहीं किया? ये कैसे हुआ? थोड़े से आपके माली हालात भी सुन लीजिए। आज दुनिया में सबसे बड़ा हम और गम माल है, आज के दौर का माबूद माल है। उसी को पाने के लिए, पूजने के लिए सुबह घरों से 7 बजे निकलते हैं या उससे भी पहले, पूरी फिर भी नहीं पड़ती। अल्लाह के नबी को क्या मिला? आपको था कि अल्लाह के नबी को अपने बाप से विरसे में क्या मिला था? एक ऊंटनी और एक लौंडी। आपकी इब्तदाई ज़िंदगी इंतहाई इफलास की हालत में हुई, गुर्बती। हालांकि अब्दुल मुत्तलिब सरदार थे, लेकिन उस दौर के सरदार बड़े गरीब होते थे। आज नहीं कि पहले अपने खजाने भरें तो फिर दूसरों के भरें। अल्लाह ने कैसे ऐन जवानी में आपकी शादी कुरैश की सबसे ज़्यादा मालदार औरत से करवा दी, हज़रत खदीजा रज़ी अल्लाह ताला अन्हा। सबको वो वाक़िया बताते हैं कैसे आपको तिजारत में शरीक किया, फिर शादी कर ली, फिर किस तरह आपने उनके कारोबार को संभाला और चंद साल में आप मालदार हो गए। और आपको शायद इस बात की हैरत होगी कि अल्लाह अपने रास्ते में माल लगवाता कैसे है। जब नबूवत की जिम्मेदारियां आप पे बढ़ गईं तो आप तो काम नहीं कर सकते थे, काम करते तो दूसरे काम कौन करते। इस्लाम की बुनियादों में हज़रत खदीजा का माल लगा हुआ है और अबू बकर का लगा हुआ है। अल्लाह मुखलिस लोगों को खुद ही ऐसे साथी दे देता है। याद रखिए, बहुत सारे ना भी हैं, एक दो भी बहुत होता है। अल्लाह किसी एक आधे के दिल में डाल देता है, इनकी ज़रूरतें तुम पूरी करो, इन्होंने नहीं मांगना। और हकीकत है, आप ज़ुबान सीख के तो देखिए, मांगने से ज़्यादा मिलेगा आपको, ये अल्लाह का वादा है। ये तो हमने दीन को बदनाम कर दिया चंदों की भीख मांग मांग के, वरना अल्लाह अपना काम खुद करवाता है। और अल्लाह सुबहान तआला ने इसी तरह से आपको दौलत दे दी। लोग कहेंगे हैं अल्लाह के नबी फोगना। अब लिखिए एक जुमला, इस आयत पे गौर कीजिए, यह आयत आपको क्या कह रही है। मैं सिर्फ अपनी ज़ुबान में चंद जुमले बोलती हूँ टोन के साथ। अल्लाह के नबी मिलियनेरियन थे, अल्लाह के नबी करोड़पति थे, द मोस्ट वेल्थीस्ट पर्सन इन द वर्ल्ड। आप कहेंगे हैं, हमने तो सुना आप बड़े गरीब थे, चटाई पे सोते थे, बोरिए पे रहते थे, दो दो महीने चूल्हा नहीं जलता था, तो कुरान तो कुछ और ही खबरें दे रहा है। फागना, हमने तो आपको गनी किया। और गनी लफ्ज़ कहते हैं वेल्दी को। गनी एक तो वो होता है जिसके दिल में तमन्ना हो, अल्लाह का नाम भी अल गनी, इसकी डिटेल अलग से भी आप सुन सकते हैं, लेकिन यहाँ गनी से मुराद है कि अल्लाह ने आपको किसी का मुहताज नहीं किया। तो फिर सवाल पैदा होता है कि अल्लाह के नबी के पास माल था तो फिर हो गया किधर? तो एक जुमला लिख लीजिए, आपको सारी बात समझ आ जाएगी। माल आता बहुत था, ठहरता नहीं था आपके पास। सच्चे मोमिन के पास माल आता बहुत है पर वो ठहरता नहीं। जैसे अब देखिए पानी का फ्लो होता है, थोड़े प्रेशर के साथ पानी आएगा तो आहिस्ता आहिस्ता बहेगा, पीछे से फ्लरिश करता हुआ पानी आएगा, ऐसे रास्ता बन के निकल जाएगा। माल जमा नहीं करना, माल को दिल में क्लॉट बना के नहीं रखना। और अल्लाह के नबी के पास इतना माल आता था, सुबह आता था शाम से पहले हाथ झाड़ के आ जाते थे। 100 ऊँटों की तो कुर्बानी की थी आपने एक मौके पे। तो लिहाजा माल का आना बुरा नहीं है, माल का जमा करना बुरा है। फिर आप देखिए यहाँ कितनी प्यारी बात है कि फागना, गनी तो थे, ज़कात कभी नहीं दी आपने, ये कितनी बुरी बात है। वजह, ज़कात तो उस पर देते हैं जो एक साल जमा रहे। हमारे नबी के पास एक साल कहाँ, वो तो शायद एक हफ्ता भी माल रह जाता सेम तो बड़ी बात है, आता था जाता था फ्लरिश। और ये है माल का नज़रिया, कभी आपके इस करोड़ों तो कभी हज़ारों भी कोई नहीं, दिल में नहीं लेके बैठे हुए। आज हमने माल को स्वेन सेंध के रखा, इसलिए हमें माल की ज़्यादा ही तलब लग गई। फामल यतीम अफला तकर, अब आप क्या करें? पूरी सूरत में देखिए 8 आयतों में अल्लाह ने अपने एहसानात याद कराए हैं, अब आपसे क्या तकाजा है? 3 ही तकाजे हैं। फामल यतीम अफला तकर, बस यतीम पर सख्ती ना करो, ये किस चीज़ का जवाब है? पीछे देखिए अल्लाह के नबी को पहली बात क्या बताएगी, अलम यजिद का यतीम अनफावा, चूंकि आप यतीमी का मजा चख चुके हैं तो अब आप यतीमों के साथ सख्ती ना करें। याद रखिए इसको कहते हैं हम दर्द, एक जैसा दर्द। जिसने खुद दौर देखा होता है ना उसको दूसरे का भी याद आ जाता है। चूंकि आपको रब ने थामा, अब आप यतीम पे सख्ती ना करें। तक हर कहर से कहर, और ये जो पीछे लफ्ज है ना आइला, ए आलदारी, ये गुर्बत को कहते हैं, पूरी ना पड़े। अच्छा, और वाम साइल फला तनहर, और साइल को झिड़का ना करें। साइल कौन है? सवाली, माल का भी सवाली होता है, सवाल का भी सवाली होता है, इल्म का भी सवाली होता है। इस आयत का जोड़ किससे मिल रहा है, जरा ऊपर फिर मिलाइए। यतीमी का तो मिल गया ना, तो बाबा जादा का दौलन फहदा, इससे जोड़े ना इस आयत को, तो साइल से मुराद इल्म का सवाल ही है, हिदायत का सवाल ही है। यानी जब कोई आपसे हिदायत की बात लेने आ जाए तो आप उसको डांटे ना। और तीसरी बात क्या थी अल्लाह की आपके ऊपर, तीसरा करम क्या था, जरा देखिए ऊपर अल्लाह ताला कहते हैं कि वबजदा का दौलन फहदा, वबजदा का आइलन फगना, हमने आपको गनी किया है तो अब क्या करें? वाम भी नेमती रब्बी का फहद, इसका जोड़ इससे समझ आई है ये आखिरी बातें। तीन आप पर इनाम थे, 3 काम आपने करने हैं। यतीम थे तो यतीम को झिड़किए नहीं, कहर ना करें उस पर, साहिल को झिड़किए नहीं, और रब की नेमतों को पेश करें। ये है तहदीस नेमत, जिसको बहुत मिस इंटरप्रेट भी किया गया और सही तरह समझा भी नहीं गया। नेमत मिल जाए तो उसकी तहदीस क्या है, क्या शो ऑफ करो? लोग 20,000 का जोड़ा पहन के कहते हैं जी अल्लाह ने कहा है नेमतों को दिखाओ, तो तहदीस नेमत कुछ और चीज़ होती है। सहाबा का मालदार होना किस चीज़ से पता चलता था? उनके कीमती जोड़ों से, और पौश किस्म की गाड़ियों से, और उनके खानों के ज़ाया करने से, हज़ारों की दावत पकाकर सिर्फ अपना नाम करने से नहीं, बल्कि उनकी नेमतों का पता चलता था उनके अल्लाह के रास्ते में दिल खोल के खर्च करने से। और याद रखिए कि नेमत से मुराद अगर यहाँ सिर्फ नबी सल्लल्लाहु अलैहि वसल्लम को देखें ना, तो उस दौर में आपको क्या नेमतें मिली हुई थी जब ये आयतें नाजिल हो रही थी? अभी तो वादे ही वादे हैं, गुर्बत थी, मुखालफत थी, बाद में अल्लाह ने वो सारी नेमतें दे दी। तो क्या पता चला कि अल्लाह ने आपको जो कुछ दिया है ज़ुबान से उसका शुक्र अदा कीजिए, इकरार करें, एतराफ़ करें, दिल से राज़ी रहिए, अल्लाह का फजल और एहसान समझिए, अपना ज़ाती कमाल ना समझें। और नेमते नबुवत अगर यहाँ मुराद लें तो मुराद क्या है कि दावत और तबलीग का हक अदा कर दें। और हकीकत यह कि सबसे बड़ी नेमत आज भी किसी बंदे को जो रब ने दी है, वो अपने दीन की बात दूसरों तक पहुंचाने की नेमत है। नेमते कुरान सबसे बड़ी नेमत है, नेमत हिदायत सबसे बड़ी नेमत है। इसका फिर तहदीस नेमत क्या है, कोई कह दे ना ना करो, सुबह कह दिया ठीक है, रात कह दिया रह दो। देखिए अपनी जान किसको प्यारी नहीं होती, आराम किसको प्यारा नहीं होता, घर किसको प्यारा नहीं होता। कभी आपने सोचा कि दीन की बात करने वाला भी इंसान होता है, उसके साथ भी आप जैसे ही काम है। लेकिन ये तहदीस नेमत है जो जुबान पे शिकवा नहीं आने देती, और इंसान खुशकिस्मती समझता है, इसको अंदर समझता है। तो इस कुरान की अगर अल्लाह ने आपको दौलत दी है ना, तो ज़्यादा से ज़्यादा इसको शेयर करें, एक को पता लग गई दो तक, दो से तीन तक। और याद रखिए कि नेमत हिदायत का इजहार सिर्फ इसी तरह हो सकता है कि अल्लाह की भटकी हुई मखलूक को सीधा रास्ता दिखाया जाए। और इस काम की सारी तलखियों और तुर्श रवियों को सब्र से बर्दाश्त कर लें। आज हमें ज़रा सी कोई बात कह दे, हमारी अना पे चोट पड़ती है, हम पाँव पटकते हैं और कहते हैं छोड़ो हमसे बातें नहीं सुनी जाती, हम तुम्हारे नौकर हैं। नहीं, वम अभी नेमती रब्बी का बहुत दिस, हम इस पे भी बहुत होश हैं। अब देखिए अल्लाह के नबी के तो पाँव में छाले पड़ जाते थे, पत्थरों पे चलते थे, ताइफ का सफ़र देखिए जूतियाँ चिपक गई खून से। आज मुझे आपको तो लोग फूल पेश करते हैं, हमें तो इज्जतें देते हैं, प्यार देते हैं, मोहब्बतें देते हैं। तो फिर आपका मेरा तो ये हक है कि हम इसको रात दिन सुबह शाम करें। और मैं अक्सर एक जुमला अपने लिए बोलती हूँ, आपको भी कह देती हूँ, अगर मैंने आपने अल्लाह के दीन की बात नहीं करनी तो दुनिया में कौन करेगा। सर से लेकर पाँव तक नेमतों में जकड़े में, सर पे इतने बाल नहीं है जितनी नेमतें। असबाब देखिए, रिसोर्सेज देखिए, जो हमारे पास टेक्निकल थिंग्स हैं और जो साथी हैं और जो चीज़ें हैं, ना हमारी बिजली जाती, ना गर्मी लगती, ना सर्दी लगती, गाड़ियाँ हमारी इतनी अच्छी, ना हम रस्तों में फंसते, ना हमें मिट्टी धूल पड़ती, फिर हम नखरे करें तो बड़ी बात है। तो बात यह है कि अल्लाह ताला अपने नबी के ज़रिए आपको मुझे शुक्रगुजार बनना सिखाता है। अब एक दफ़ा फिर हम इसकी तिलावत सुन के फिर देखते हैं कि इसमें हमारे लिए क्या पैगाम है। आप ज़रा इसको अपने दिल पर लें और अल्लाह के नबी की मोहब्बत को महसूस करें, जिसने ये बातें की। मुझे तो वो शेर याद आ रहा है कि जिसने गालियाँ सुन के दुआएं दी उस पे सलाम।
بسم الله الرحمن الرحيم والضحى والليل إذا سجى ما ودعك ربك وما قلى وللآخرة خير لك من الأولى ولسوف يعطيك ربك فترضى ألم يجدك يتيما فآوى ووجدك ضالا فهدى ووجدك عائلا فأغنى فأما اليتيم فلا تقهر وأما السائل فلا تنهر وأما بنعمة ربك فحدث.